नेपाल दर्पणमा साथी विष्णु विश्वकर्मासँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संखुवासभामा भएको जीप दुर्घटनामा मकालो गाउँपालिकाका अध्यक्ष सहित 6 जनाको ज्यान गयो। 2 महिना अघि ट्र्याक खोलिएको अप्ठ्यारो बाटोकै कारण दुर्घटना भएको आशंका।
बाजुरामा रुगा र ज्वरोले 2 हप्तामा 10 जनाको ज्यान गयो। जाजरकोटको जुनी चाँदेमा फैलिएको मौसमी रुगा खोकीको प्रकोप घट्दै महामारी दोहोरिन नदिन गुरु योजना बनाएर काम गर्नुपर्ने आवश्यकता।
कुहिएको सडे गरेको चामल खाएर पनि कयौं मान्छेहरू मर्ने स्थिति बनेको छ। कमसे कम खाने पानीको क्षेत्रमा एउटा गुरु योजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता छ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम रोक्न सर्वोच्च अदालतको आदेश। नयाँ चुनाव भइसकेको स्थितिमा पुराना सांसदको नामबाट खर्च गर्न नहुने भनाई।
भेनेजुएलामा सरकार र विपक्षी बीच दोस्रो चरणको वार्ता हुने, विपक्षीको आन्दोलन रोक्ने बारेमा कुराकानी गरिने।
र सुदूरपश्चिमलाई हराउँदै एपीएफ खप्तड गोल्ड कप फुटबलको फाइनलमा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
राप्ती इन्जिनियरिङ कलेज घोराही दाङमा बीई सिभिल र बीसीए अध्ययनमा केही सीट खाली रहेको सूचना।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 लागि बीई सिभिल र बीसीए कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ, फोन नम्बर 082562601, 98 5 78 35 990, 98 5 78 31 684।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। संखुवासभाको मकालु गाउँपालिका 3 समाटारमा आज दिउँसो जीप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्ष सहित 6 जनाको ज्यान गएको छ। दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, समाजशास्त्री अर्जुन बस्नेत, इन्जिनियर सुदीप ढकाल, जिल्ला समन्वय समिति संखुवासभाका सूचना अधिकृत सुभाष चन्द्र कुइकेल, पाथिभरा हेदाङनाका सुरेश राई र चालकको घटनास्थलमा ज्यान गएको प्रहरी निरीक्षक वेद प्रसाद गौतमले जानकारी दिनुभयो। दुर्घटनामा परेको 25-13-09 नम्बरको जीपका चालकको नाम भने खुलेको छैन। प्रहरी निरीक्षक गौतमले जीपको झ्याल काटेर शव झिकिएको जानकारी दिनुभयो। संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार भोटखोला गाउँपालिकाको हटियामा भोलि हुने भूकम्प पुननिर्माण सम्बन्धी तालिम दिन गएकाहरू चढेको जीप सड़कबाट तल खसेको हो। अप्ठ्यारो कच्ची सड़कका कारण जीप खसेको हुन सक्ने अनुमान छ। यो सड़क खण्डमा करिब 2 महिना अघि मात्रै ट्र्याक खोलिएको हो। दुर्घटनास्थल सदरमुकाम खाँदबारीबाट 70 किलोमिटर उत्तरमा पर्छ।
बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर 2 र 4 फैलिएको रुगा र ज्वरोका कारण 2 हप्तामा 10 जनाको ज्यान गएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाजुराका महामारी शाखाका संयोजक टेकबहादुर खड्काका अनुसार वडा नम्बर 4 की 69 वर्षीय काली कामी, उहाँका श्रीमान 70 वर्षीय जाँड कामी र उहाँका भाइ 65 वर्षीय काला कामीको ज्यान गएको हो। यस्तै 65 वर्षीय रामसरा भण्डारी र दरवीर बुढाको पनि ज्यान गएको उहाँले बताउनुभयो। यस्तै जगन्नाथ गाउँपालिका वडा नम्बर 2 हुनीमा पनि रुगा र ज्वरोका कारण 5 जनाको ज्यान गएको छ। जगन्नाथ गाउँपालिका वडा नम्बर 2 का वडाध्यक्ष कर्णबहादुर विष्टका अनुसार ज्यान जानेमा 60 वर्षीय थुपानाथ, 55 वर्षीय कर्णसाई, 72 वर्षीय मनविष्ट, 36 वर्षीय सुपारी विष्ट र 67 वर्षीय बना विष्ट रहेका छन्। चिसो बढेपछि 2 हप्तादेखि घरै पिक्से रुगा ज्वरोका बिरामी बढेका जगन्नाथ गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख रामदत्त नेउपाणेले बताउनुभयो। जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका प्रमुख डाक्टर रूपचन्द्र विकले भाइरल फैलिएको अनुमान भए पनि पुष्टि नभएको बताउनुभयो। भाइरल परीक्षणका लागि नमूना संकलन गरेर परीक्षणका लागि काठमाडौँ पठाएको उहाँले बताउनुभयो। जाजरकोटको जुनी चाँदीमा फैलिएको मौसमी रुगाखुकीको प्रकोप घट्दै गएको छ। यसबारेको रिपोर्ट भने हामी केही बेरमा प्रस्तुत गर्नेछौं।
नेपाली सेनाका एक सिपाहीले रगत दिँदा डोटीमा एक सुत्केरी महिलाको ज्यान जोगिएको छ। डोटीको सिलगढ़ीको रुद्रध्वज गणका सिपाही टंकबहादुर कटवालले दिएको रगतबाट भोक्टान गाउँपालिका 6 गगुडाकी 22 वर्षीय सानो बमको ज्यान जोगिएको हो। सुत्केरी गराउन दिपायलको शैलेश्वरी अस्पतालमा भर्ना भएकी 22 वर्षीय बमलाई रगत अभाव भएपछि ज्यान जोखिममा परेको थियो। तर सेनाका सिपाही कटवालले एक पिण्ड रगत दिएपछि शल्यक्रिया गरेर बच्चा निकालिएको र सुत्केरीको ज्यान बचाएको अस्पतालका निर्देशक आइजङ कुँवरले जानकारी दिनुभयो।
सर्वोच्च अदालतले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम रोक्न आदेश दिएको छ। विघटित संसदका सांसदहरूलाई नयाँ चुनाव भइसकेको अवस्थामा उनीहरूकै नामबाट खर्च गर्न दिनु उपयुक्त नभएको भन्दै सर्वोच्च अदालतले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अघि नबढ़ाउन आदेश दिएको हो। न्यायाधीशहरू शारदा प्रसाद घिमिरे र ईश्वर प्रसाद खतिवड़ाको संयुक्त इजलासले नयाँ जनप्रतिनिधि आइसकेको अवस्थामा अर्थ मन्त्रालय, व्यवस्थापिका संसद र प्रधानमन्त्री कार्यालयलाई निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अघि नबढ़ाउन आदेश दिएको हो। यसअघि निर्वाचन आयोगले पनि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अघि नबढ़ाउन भने पनि सरकारले पुष 13 गते कार्यक्रम मार्फत 10 अर्ब रूपियाँ वितरण गर्ने निर्णय गरेको थियो।
राष्ट्रिय सभा, प्रदेश सभा र प्रदेश सरकार गठनका विषय टुंग्याउन गठित एमाले माओवादीको कार्यदलले शीर्ष नेतासित छलफल गरेर निर्णय लिने भएको छ। सिंहदरबारमा आज बसेको बैठकमा माओवादीले दुई मुख्यमन्त्री र चार प्रदेश सभामा सभामुखको दावी गरेपछि शीर्ष नेताहरूसँग यसबारेमा छलफल गर्ने निर्णय भएको छ। यस्तै प्रदेश सभाको सभामुख बन्ने आफ्नो दलले 4 र एमाले 2 मात्र दिने माओवादीले प्रस्ताव गरेको एक सदस्यले जानकारी दिए। एमाले नेता नेमवाङको संयोजकत्वमा गठित कार्यदलमा दुवै पार्टीबाट 3-3 जना नेताहरू सहभागी छन्।
निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावका उम्मेद्वारका लागि खर्चको अधिकतम सीमा तोकेको छ। निर्वाचन आयोगले राष्ट्रिय सभा उम्मेद्वारका लागि 3,50,000 सम्मको अधिकतम खर्चको सीमा तोकेको हो। राष्ट्रिय सभाका उम्मेद्वारले विभिन्न 10 शीर्षकमा गरी 3,50,000 रूपियाँसम्म खर्च गर्न पाउनेछन्। माघ 24 गते हुने राष्ट्रिय सभा चुनावमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सांसदहरूले मतदान गर्नेछन्।
यसैबीच राजनीतिक दाउपेच र खिचातानीका कारण प्रदेश प्रमुख तोक्न ढिलाइ भएपछि निर्वाचन आयोगले पछि 5 दलसित यसबारेमा छलफल गर्ने भएको छ। प्रतिनिधि सभा सदस्य चुनावमा राष्ट्रिय दलको मान्यता पाएका एमाले, कांग्रेस, माओवादी, राजपा र संघीय समाजवादी फोरमलाई प्रदेश प्रमुख तोक्न ताकेता गर्न आयोगले लागेको हो। आयोगले पर्सिसम्म प्रमुख नतोकिए राष्ट्रिय सभा चुनावको कार्यतालिका प्रभावित हुने बताउँदै आएको छ। यसैगरी निर्वाचन आयोगले प्रदेश सभा समानुपातिकबाट निर्वाचित सदस्यहरूलाई काठमाडौँमा नै प्रमाणपत्र दिने भएको छ। मंगसिर 10 र 21 गते भएको चुनावमा प्रत्यक्षबाट निर्वाचित 330 जना सांसदले गठन सकिए लगतै मुख्य निर्वाचन अधिकृतबाट प्रमाण मतगणना सकिए लगतै मुख्य निर्वाचन अधिकृतबाट प्रमाणपत्र पाए पनि समानुपातिक सांसदलाई भने काठमाडौँमै प्रमाणपत्र दिइने तयारी गरिएको हो। सातवटै प्रदेशमा गरी समानुपातिक सांसद 220 जना छन्। निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलका अनुसार प्रदेशगत रूपमा आयोगको संरचना नभएको र अधिकांश सदस्यहरू काठमाडौँमै रहने भएकाले उनीहरूलाई प्रमाणपत्र केन्द्रीय कार्यालयबाटै दिन लागि हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले प्रधानमन्त्रीको टुङ्गो लगाएमा आफू पद छाड्न तयार रहेको बताउनु भएको छ। कैलालीको गोदावरीमा 12 राशि मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको उम्मेद्वार तय भइ नसकेकाले आफूले राजीनामा नदिएको बताउनुभयो। राष्ट्रिय सभाको चुनाव बाँकी रहेको र संक्रमणकालको अन्त्य नभएकाले पनि आफूले देशलाई नेतृत्वविहीन हुन नदिएको दावी उहाँले गर्नुभयो। प्रधानमन्त्री देउवाले दलीय सहमतिमै प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुख नियुक्त गर्ने विषयमा छलफल भइरहेको बताउनुभयो।
पोहोर आजका दिनसम्म भूकम्प प्रभावितले पाउने पहिलो किस्ता बुझेका तर दोस्रो किस्ता नलिएका 2.5 लाख प्रभावितले अब घर बनाउन पैसा नपाउने भएका छन्। पोहोरको पुष मसान्तसम्म पहिलो किस्ता लिएर अहिलेसम्म पनि घरको जग नखनेका र दोस्रो किस्ता नलिएकाहरूले दोस्रो किस्ताको अनुदानका लागि सिफारिश गराउने आज अन्तिम दिन थियो। तर अन्तिम दिनसम्ममा 2.5 लाख प्रभावित सिफारिशका लागि नआएकाले नियमअनुसार उनीहरूले अब दोस्रो किस्ताको रकम पाउने छैनन्। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूषालले सिफारिश नबुझाएकाको दोस्रो किस्ता नपाउने तर अत्यन्तै समस्यामा परेको भए केहीको हकमा पुनर्विचार गर्न सकिने बताउनुभयो। सबैका लागि भने थप समय नदिने उहाँले बताउनुभयो। दोस्रो किस्ता लिन नसक्नेका बारेमा पुनर्विचार गर्न प्रधानमन्त्रीको अध्यक्षता रहने निर्देशक समितिलाई मात्रै अधिकार छ।
ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकमा निर्माणाधीन 102 मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको काम दुई वर्षभित्रमा सक्न निर्देशन दिएका छन्। ऊर्जा सचिव अनुप कुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र निर्माण सक्ने गरी एकीकृत समय तालिका तयार गर्न र तालिका अनुसार सबै काम समानान्तर रूपमा अगाडि बढ़ाउन निर्देशन दिनुभएको हो। सचिव उपाध्याय र कार्यकारी निर्देशक घिसिङले आयोजनाको स्थलगत निरीक्षण गरी आयोजना व्यवस्थापन परामर्शदाता लाह मेयर र ठेकेदार कम्पनीहरू क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सन तथा एन्ड्रिज हाइड्रोसँग छलफल गर्नुभएको थियो। छ महिना अघि नै सकिनुपर्ने यो आयोजनाको काम अहिलेसम्म जम्मा 40% मात्र सकिएको छ।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
Machapuchra School, Kusunti, Lalitpur. The school for change makers. Now open its kindergarten, where every child explores their full potential. For visit, contact 01519314 01519388 Machapuchra School, Kusunti, Lalitpur. For visit, contact 01519314 01519388
नारायणघाट मुगलिङ सडक पौष 29 गतेदेखि माघ 2 गतेसम्म खुल्ला रहने सूचना। नारायणघाट मुगलिङ सडकमा स्तर उन्नतिको कार्य भइरहेकाले यही पौष 18 गतेदेखि प्रत्येक दिन राति 10 बजेदेखि भोलिपल्ट बिहान 4 बजेसम्म बन्द गरेर कार्य गरिँदै आएकोमा नेपालीहरूको चाड माघे संक्रान्ति माघीलाई मध्यनजर गर्दै यही पौष 29 गतेदेखि माघ 2 गतेसम्म पूर्ण रूपमा यातायात खुल्ला गरिने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। यस दौरान यातायात सञ्चालनमा कम भन्दा कम अवरोध हुने गरी आयोजनाको कामकाज जारी रहनेछ। आयोजना प्रमुख।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संखुवा सभामा भएको जीप दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष सहित 6 जनाको ज्यान गयो, बजुरामा रुगा र ज्वरोले 2 हप्तामा 10 जनाको मृत्यु, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम रोक्न सर्वोच्च अदालतको आदेश लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। जाजरकोटको जुनी चाँदीमा 3 हप्तादेखि फैलिएको मौसमी रुगाखोकीका कारण 5 बालबालिका सहित 9 जनाको ज्यान गइसकेको छ। अहिले स्वास्थ्यकर्मी गाउँ पुगेर उपचार थालेपछि अवस्थामा सुधार त आएको छ, तर वर्षेनी यस्तो अवस्था दोहोरिन नदिन धेरै काम गर्नुपर्ने खाँचो छ। जाजरकोटबाट उज्यालो सहकर्मी बालकुमार शर्माको रिपोर्ट।
जुनी चाँदे गाउँपालिकाको 1 र 2 नम्बर ओडा र 3 नम्बरमा मौसमी रुगाखोकीको बिरामीहरू थिए र अहिले केही दिन यताको रेकर्डहरू हेर्दाखेरि प्रकोप घटेको देखिन्छ र हामीले 6 वटा टोली बनाएर विभिन्न ठाउँमा उपचार गरिरहेका छौँ र अहिले पनि हाम्रो टोली त्यहाँ चाहिँ तैनात छ।
जिल्ला जनस्वास्थ्य प्रमुख रामबहादुर नेपालीले भने जस्तै रोग प्रभावित क्षेत्रमा अहिले केही सुधार आएको छ। विभिन्न संघ संस्थाले पठाएका कम्बल न्यानो कपडा वितरण सँगै स्वास्थ्यकर्मी समेत पुगेर उपचार थालेका छन्। जुनी चाँदे 1, 2 र 3 नम्बर ओडाका जुनी चाँदे, मचकोट, बटकुले, मौगाना, डाँडाकोट लगायतका गाउँमा बिरामी घटेका छन्। बिरामीहरूमा अहिले भाइरल भन्दा अन्य समस्या देखिएको उपचारमा खटिएका डाक्टर भूपेन्द्र प्रकाश मल्लको भनाइ छ।
प्रकोपकै रूप चाहिँ लिइसकेको छैन। पहुँचने ठाउँमा मान्छे रुगाखोकी लाग्छ, सबै लागेकी ठाउँमा औषधि पाउँछ, अब त्यही अनुसारको उनीहरूले रिसेप्ट पाउँछ र कन्ट्रोलमा लेख्छौँ। हामी यो ठाउँमा आछौँ, त्यसको लागि चाहिँ अलि दिक्कत छ। जस्तै हिसाबले उनीहरूले समयमा नै चाहिँ औषधि पाएनन्, लाग्छ 2-3 दिनमा यो कन्ट्रोलमा हुन्छ, त्यस्तो धेरै भयावह प्रकोप नै बेला।
स्वास्थ्य संस्था टाढा भएको र जनचेतनाको अभावले गर्दा बिरामीहरू स्वास्थ्य संस्थामा नगएपछि स्वास्थ्यकर्मी गाउँमै पुगेका हुन्। तर स्थानीय बासिन्दा अझै उपचार भन्दा धामी झाँक्रीमा जाने र अस्पताल जान नमान्ने समस्या छ भन्नुहुन्छ मजकुटका शिक्षक ज्योति खर्ने उपाने।
हाम्रो यो घरकै पुरानै संस्कृति प्रयोग गर्नुपर्छ भन्ने जुनी चाँदीमा अघिल्ला वर्षहरूमा पनि सिजनल फ्लू, झाडा पखाला लगायत रोग फैलिने गरेको हो। जनचेतना अभावकै कारण वर्षेनी यस्तो समस्या दोहोरिने भएकाले गाउँपालिकाले सरसफाईका नयाँ योजना तथा गरिबी न्यूनीकरण गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। जुनी चाँदी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसी:
त्यहाँको जनतालाई महामारीबाट बचाउनको निम्ति पहिलो कुरा हामी स्वास्थ्य नीतिमा परिवर्तन गर्नुपर्छ, त्यस्तो प्रकार जस्तो जनशक्ति हामीले पैदा गर्नुपर्छ। जुनी चाँदी गाउँपालिका जनतालाई सुरक्षित खाने पानी खुवाउनको निम्ति मैले त्यो गुरु योजना तयार गर्नुपर्छ र राज्यले दिएको लगानी मैले 50% लगानी कृषिमा गरेर त्यहाँ चाहिँ एउटा कुहिएको सडे गरेको चामल खाएर पनि कयौं मान्छेहरू चाहिँ मर्ने स्थिति बनेको छ। कमसे कम खानेपानीको क्षेत्रमा, त्यो कृषिको क्षेत्रमा लगायतका यातायातका क्षेत्रमा त्यहाँको जनतालाई सम्पूर्णशाली बनाएर, आत्मनिर्भर बनाएर र त्यहाँभित्र हुने महामारीलाई हामी कन्ट्रोल गर्ने भए एउटा गुरु योजना बनाएर अगाडि बढ्ने मेरो प्रतिबद्धता पनि छ।
अहिलेसम्म यहाँ गरिबी निवारण कोषले विपन्न समुदायको जीवनस्तर उकास्न भन्दै 5 करोड भन्दा बढी खर्च गरिसकेको छ। अरू संघ संस्थाहरूले पनि धेरै रकम खर्च गरेका छन्। तर गाउँलेको जीवनस्तरमा परिवर्तन नदेखिएको नागरिक अगुवा राजेन्द्र विक्रम शाह बताउनुहुन्छ:
गरिबी निवारणका लागि धेरै प्रयासहरू हुँदाहुँदै पनि हाम्रो स्रोत, हाम्रो लगानी आवश्यकता भन्दा निकै कम रहेको र त्यो लगानीलाई पुर्याउने विधि र प्रक्रिया पनि त्यहाँको आवश्यकता अनुसार हामीले मिलाउन नसकेको एकातिर पाइन्छ भने मजकुरमै केन्द्र हेर्दाखेरि त्यहाँको सुशासनको अवस्था एकदमै कमजोर, हाम्रो लगानीको दुरुपयोग भएको अवस्था पनि विद्यमान छ।
गरिबी न्यूनीकरण र चेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउन सके मात्रै जाजरकोटका बासिन्दाको आर्थिक र सामाजिक अवस्थामा सुधार आउन सक्छ अनि रुगाखोकीकै कारण अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता सधैँका लागि अन्त्य हुनेछ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। चिट्ठा परेको भन्दै प्रलोभन देखाएर सामाजिक सञ्जाल मार्फत ठगी गरेको आरोपमा 2 भारतीय सहित 5 पर्सा प्रहरीले पक्रेको छ। पक्राउ पर्नेमा भारत बिहारको जमुई गाउँका रोहित कुमार सिंह र छोटु कुमार छन्। यस्तै जनकपुर उपमहानगरपालिकाका अमित यादव, सरोज यादव र शिवशंकर मण्डल पनि छन्। उनीहरूले चिट्ठा परेको भन्दै भाइबर, फेसबुक, ट्विटर र मोबाइलबाट सन्देश पठाएर पैसा असुल्ने गरेका पर्साका प्रहरी उपरीक्षक डाक्टर गणेश रेग्मीले जानकारी दिनुभयो।
यस्तै बालकहरूलाई ललाई फकाई प्रलोभनमा पारी बाल यौन दुराचार गरेको आरोपमा जर्मन नागरिक पक्राउ परेका छन्। काठमाडौँको भोटेबालमा भाडामा बस्ने 63 वर्षका जर्मन नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिको घरमा रहेका 2 बालकको पनि उद्धार गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाउन चितवनमा आजदेखि जलपन्छीको गणना शुरू भएको छ। पानी भएको ठाउँमा रहने चराको अवस्था पत्ता लगाई चराको संरक्षणका लागि नयाँ रणनीति बनाउन चरा गणना थालिएको हो। चितवनको कुमरोजबाट चरा गणना थालिएको पञ्चीविद तथा बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्व अध्यक्ष वासु बिणारीले जानकारी दिनुभयो।
काठमाडौँको टुडी खेलमा थारू राष्ट्रिय माघी महोत्सव शुरू भएको छ। थारू समुदायको संस्कृति जगेर्ना गर्ने तथा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरी अर्थतन्त्र विकासमा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक समितिले जनाएको छ। महोत्सवमा झाँकी तथा र्याली प्रदर्शन गर्नुका साथै मौलिक खानाको पनि प्रचार प्रसार गरिनेछ। भोलिसम्म चल्ने महोत्सवमा पूर्वी झापादेखि पश्चिम कञ्चनपुरसम्मको पौराणिक सांस्कृतिक नृत्य र गीत समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।
इलामको देउमाई नगरपालिकाले जन्म र मृत्यु हुने घर परिवारलाई 5,000 रुपियाँ सहयोग दिने निर्णय गरेको छ। नगरपालिकाको पहिलो नगरसभाले सुरक्षित मातृत्व र आमा बच्चा सुरक्षित कार्यक्रम अन्तर्गत जन्म र मृत्युमा नगद उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख सूर्यप्रसाद पोखरेलले जानकारी दिनुभयो। यस्तै वृद्ध वृद्धालाई राज्यले दिने पोसाक भत्तामा थप गर्ने निर्णय पनि नगरसभाले गरेको छ। 70 वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई वृद्ध भत्ता थप्ने र दीर्घ रोगीहरूलाई समेत नगद 5,000 रुपियाँ प्रदान गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू, सीसीयू, एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org। अन्य शाखाहरू विश्वज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। सल्यानको बागचौर नगरपालिका 5 को स्वास्थ्य आमा समूहले स्वास्थ्य क्लिनिक भवन र मोटर बाटो निर्माण गरेका छन्। गाउँदेखि स्वास्थ्य संस्था टाढा भएकाले बिरामीलाई समस्या भएको र गाउँघर क्लिनिक पनि खुल्ला आकाशमुनि रहेकाले आमा समूहले क्लिनिकको भवन र मोटर बाटो निर्माण गरेको हो। समूहकी अध्यक्ष निर्मला ओली बस्नेतले आमा समूहकै 65,000 रुपियाँको लागतमा टिनको पाताले बारेर गाउँघर क्लिनिक भवन निर्माण गरिएको बताउनुभयो।
बेरोजगार युवालाई भत्ताको व्यवस्था गर्नुपर्ने माग गर्दै डोटीमा विद्यार्थीहरूले आज जिल्ला प्रशासन कार्यालयमा धरना दिएका छन्। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अगुवाईमा बेरोजगार युवालाई भत्ताको व्यवस्था गरिनुपर्ने, 7 वटै प्रदेशमा मेडिकल कलेज खोल्नुपर्ने लगायतका 7 बुँदे माग गर्दै जिल्ला प्रशासन कार्यालय डोटीमा आज धरना दिइएको हो।
लमजुङमा अलैँचीको मूल्य दोब्बरले बढेको छ। अलैँचीको मूल्य बढेपछि लमजुङका किसान उत्साहित पनि भएका छन्। गुणस्तरीय अलैँची प्रति किलो 1100 रुपियाँ पुगेको छ भने यस्तै मध्यम खालको अलैँची 1050 रुपियाँ र चलन चल्तीको अलैँची 1000 रुपियाँमा बिक्री भइरहेको छ। यसअघि किसानले गुणस्तरीय अलैँची 650 देखि 700 रुपियाँमा बेचेका थिए।
तोरीमा लाग्ने लाइकिरा मार्न प्रयोग गरिएको रासायनिक विषादीको प्रयोगबाट सर्लाईमा धमाधम मौरी मर्न थालेका छन्। शीतलहर र लाइकिराबाट तोरी, गोलभेडा, आलु, काउली लगायतका बाली जोगाउन प्रयोग गरिएको रासायनिक विषादीबाट मौरी मर्न थालेका हुन्। खेतबारीमा हालेको रासायनिक विषादीको कारण मौरी मर्न थालेको सर्लाई नेत्रगंजका मौरी पालक किसान दुर्गाबहादुर खड्काले बताउनुभयो। वातावरणको पद्धति सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने मौरी पछिल्लो समय किसानले बाली जोगाउन प्रयोग गरेको रासायनिक विषादीका कारण मर्न थालेका छन्।
हप्ताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से घटेको छ। कारोबार भएकामा धेरैजसो कम्पनीको शेयरको भाउ घटेपछि नेप्से परिसूचक आज 9.19 अङ्कले घटेको हो। नेप्से आज 1431.10 अङ्कमा पुगेको छ। जलविद्युत र अन्य समूहको परिसूचक बढे पनि अरू सबै समूहको परिसूचक घटेकाले नेप्से घटेको हो। नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। यसअघि शेयर बजार खुलेको दिन गत बुधबारभन्दा आज 4.5 करोड कम अर्थात 32.83 करोड रुपियाँ बराबरको शेयर किनबेच भएको छ।
मेरो पनि भन्नु छ।
वाम गठबन्धनले प्रधानमन्त्री टुङ्गो लगाए पद छाड्न तयार छु भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाईमा अनुपम सिंह भन्नुहुन्छ कि त राष्ट्रपतिले राजीनामा माग्नुपर्छ अनि राष्ट्रपतिमा सत्ता निहित हुन्छ। संविधानविदले यो अवस्था असामान्य मान्दछन्। होइन भने नयाँ प्रधानमन्त्री चयनपछि पुरानोको कार्यकाल समाप्त हुन्छ। त्यसैले शून्यताको स्थिति हुन नदिन नयाँ प्रधानमन्त्री नियुक्तिको सहमतिसम्म प्रतीक्षा गर्नुपर्छ। यो नै लोकतान्त्रिक पद्धति हो।
वाम गठबन्धनपछि केपी ओली प्रधानमन्त्री अनि पुष्पकमल दाहाल अध्यक्ष बन्ने माओवादी केन्द्रका नेता महेन्द्र बहादुर साईको भनाईमा आफ्नो विचार राख्दै पविन साई भन्नुहुन्छ, जो जे हुनुहुन्छ आफ्नै ठाउँमा छ, तर नागरिकलाई चाहिएको गाँस बाँस कपासको ग्यारेन्टी सहित सेवा सुविधा र देशको विकास हो।
ट्विटरमा डी सरोजले सोध्नु भएको छ काठमाडौँवासीलाई सुकिला मुकिला भन्ने कि धुलो र धुवाले कलेटी परेका भन्ने, बुझ्नै गाह्रो भयो।
राष्ट्रिय सभाका उम्मेद्वारले 3,50,000 रूपियाँ भन्दा बढी खर्च गर्न नपाउने खबर उज्यालो अनलाइनमा पढेर पदम गुरुङ लेख्नुहुन्छ। पैसा खर्च नगरी चुनाव लड्नै पाउँदैनन् कि क्या हो? पैसा खर्च गर्ने अनि जित्ने भएकाले खर्चको ब्याजसहित उठाउने हुँदा भ्रष्टाचार हुन्छ। उहाँ भन्नुहुन्छ, बिना खर्च चुनावमा प्रतिस्पर्धा हुनुपर्छ अनि स्वच्छ प्रतिनिधि चुनिएर आउनुपर्छ।
अछामका बमबहादुर विश्वकर्मा हाम्रो आइबीआरमा अपाङ्गता भएका व्यक्तिका अप्ठ्यारा बारे सोध्नुहुन्छ।
जुन हाम्रो देश नेपाल संघीयतामा गइसकेको छ, सम्पूर्ण राजनीतिक दलहरूले अपाङ्गता भएका व्यक्तिहरूको लागि कमै आवाज उठाउनुहुन्छ। हामी अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार कसरी सुरक्षित हुन्छ, समावेशी रूपमा कसरी लैजान सक्छ?
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइबीआर नम्बर 01-5000-192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र कार्यकर्णमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू प्रकाश ढकाल र मदन पौड्याल। अब विदेशको खबर। ट्युनिसियाको सरकारले सामाजिक पुनर्संरचनाको घोषणा गरेको छ। स्वास्थ्य सेवा सम्बन्धी बजेट बढाउने र सरकारका अरू पनि विभिन्न सेवामा सुधार गरी सामाजिक पुनर्संरचना गर्ने घोषणा सरकारले गरेको हो। सामाजिक महिला मन्त्री मोहम्मद ट्रबेल्सीले स्वास्थ्य सेवा तथा सामाजिक पुनर्संरचनाका कार्यक्रमहरू तयारी अवस्थामा रहेको जानकारी दिँदै केही दिनभित्रै कार्यान्वयन भइसक्ने बताउनुभयो। उत्तर अफ्रिकी देश ट्युनिसियामा गरिबी र बेरोजगारी बढ़ेको भन्दै केही दिनदेखि प्रदर्शन भइरहेको छ। यो सामाजिक पुनर्संरचनाको घोषणापछि प्रदर्शन रोकिने अपेक्षा गरिएको छ। प्रदर्शनकारीकै माग अनुसार सरकारले सामाजिक पुनर्संरचना गर्न लागेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। सशस्त्र प्रहरीको एपीएफ क्लब खप्तड गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। कैलालीको धनगढ़ी रंगशालामा भएको दोस्रो सेमी फाइनलमा आयोजक सुदूरपश्चिम 11 2-0 हराउँदै एपीएफ फाइनलमा पुगेको हो। एपीएफलाई जिताउन अञ्जन विष्ट र नवीन लामाले गोल गरे। एपीएफले उपाधिका लागि भोलि अर्को विभागीय टीम नेपाल आर्मीसँग खेल्नेछ। प्रतियोगिताको विजेताले 11,00,000 रूपियाँ नगद पुरस्कार पाउनेछ।
राष्ट्रिय खेलकुद परिषदले आयोजना गरिरहेको राखेप च्याम्पियनशीप अन्तर्गत राखेप पुरूष फुटबल प्रतियोगिता पर्सीदेखि दाङमा हुने भएको छ। 6 गतेसम्म चल्ने प्रतियोगितामा 5 विकास क्षेत्र र 3 विभागीय टीम गरी 8 टोलीको सहभागिता रहनेछ। नकआउट प्रणालीमा हुने खेलहरू दाङको तुलसीपुर र घोराईमा हुनेछन्। यो प्रतियोगितामा अखिल नेपाल फुटबल संघ एन्फाले प्राविधिक सहयोग मात्र गर्नेछ।
अस्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा इंल्याण्ड विजयी भएको छ। अस्ट्रेलियाले दिएको 305 रनको लक्ष्य इंल्याण्डले 7 बल बाँकी सधैँ 5 विकेट गुमाएर पूरा गर्यो। इंग्ल्याण्डका लागि जोसन रोयले 180 रन बनाए भने कप्तान जोय रुटले 91 रनको योगदान दिए। मेलबर्नमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली अस्ट्रेलियाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 304 रन बनाएको थियो। उसका लागि आरन फिन्सले 107 रन बनाएका थिए। जितसँगै इंग्ल्याण्डले 5 खेलको एकदिवसीय श्रृंखलामा 1-0को अग्रता लिएको छ।
र भारतसँगको दोस्रो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिका 335 रनमा अल आउट भएको छ। दक्षिण अफ्रिकालाई 335 रनसम्मको स्थितिमा पुर्याउन एडेन मार्करमले 94 र हासिम अम्लाले 84 रन बनाए। भारतका रविचन्द्र अश्विनले 4 विकेट लिए। भारतले आज आफ्नो पहिलो पाली थालेको छ र उसले खराब प्रदर्शन गरिरहेको छ। भारतले ताजा स्थितिमा 4 विकेट गुमाएर 150 रन मात्रै बनाएको छ। भारत अझै 185 रनले पछि छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सङ्खुवासहरमा भएको जीप दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष सहित 6 जनाको ज्यान गयो। 2 महिना अघि ट्र्याक खोलिएको अप्ठ्यारो बाटोकै कारण दुर्घटना भएको आशंका।
बाजुरामा रुगा र ज्वरोले 2 हप्तामा 10 जनाको ज्यान गयो। जाजरकोटको जुनी चाँदेमा फैलिएको मौसमी रुगाखोकीको प्रकोप घट्दै।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम रोक्न सर्वोच्च अदालतको आदेश। नयाँ चुनाव भइसकेको स्थितिमा पुराना सांसदको नामबाट खर्च गर्न नहुने भनाई।
भेनेजुएलामा सरकार र विपक्षी बीच दोस्रो चरणको वार्ता हुने। विपक्षीको आन्दोलन रोक्ने बारेमा कुराकानी गरिने।
र सुदूरपश्चिमलाई हराउँदै एपीएफ खप्तड गोल्ड कप फुटबलको फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी विष्णु विश्वकर्मा र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।